सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तपाईलाई स्वागत छ। सिप्रेदि तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीमा प्राविधिक साथी मनोज विष्टसँगै रोशन केसी उपस्थित भएको छु। कार्यक्रम सड़क र सवारीलाई तपाईँ शनिबार बाहेक हरेक दिन बिहान सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एपबाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ अनि समय मिलाएर हाम्रा कार्यक्रमहरू डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्ने गर्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँले अप्नाउनु पर्ने जान्नुपर्ने सावधानी र सुरक्षाका कुराहरू हामी कार्यक्रममा गर्छौं।
ट्राफिक माना भाई सबैले माना भाई सबैले हुँदैन कसैले ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
कार्यक्रम सड़क र सवारीमा हामीसँग विभिन्न खण्डहरू हुने गर्छन्। आजको कार्यक्रममा हामीसँग ट्राफिक अपडेट, सड़क र सवारी सरोकार, सामाजिक सञ्जालमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक, सवारी साहित्य जस्ता खण्डहरू रहेका छन् र आजको कार्यक्रममा यी खण्डहरूमा ट्राफिक अपडेटका साथै सार्वजनिक यातायात विशेषज्ञ एवं ट्राफिक इन्जिनियर आशिष गजुरेलले नयाँ पत्रिका अटो ओपिनियन ल्याब 2019 सार्वजनिक यातायातको व्यवस्थापनसँग सम्बन्धित रहेर दिनुभएको विचार आजको कार्यक्रममा सुनाउँछौ।
35 लाख रजिस्टर्ड भेहिकल छ जसमा 79% चाहिँ मोटरसाइकल मात्र छ भने जीप भ्यान यो कार जुन निजी सवारी साधन छ त्यो चाहिँ करिबन 7.5% चाहिँ हाम्रो छ। हामीले अब यो मोटरसाइकललाई कसरी व्यवस्थापन गर्ने कसरी सुरक्षित बनाउने भन्ने कुरामा अलिकति बढी लाग्नु पर्ने जस्तो पनि देखिन्छ।
सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरूका साथै ट्याक्सी चालक जितबहादुर केसीसँग गरिएको कुराकानी सड़कबाट चालकमा सुनाउँछौ।
यात्रुहरू त ठिकै भेटिन्छ मान्छेको आफ्नो अनुसार पनि हुन्छ त्यस्तो नराम्रो छैन यात्रुहरू ठिकै नै छन् कोही कोही त एक दुई त भइ नै हाल्छन्।
यसका साथै सवारीमा लेखिएका सवारी साहित्य तपाईँले सुन्न सक्नुहुन्छ र आजको कार्यक्रमका लागि सामाजिक सञ्जालमा हामीले सोधेका छौँ मोटरसाइकलको प्रयोगको वृद्धिलाई कसरी कम गर्न सकिएला। आज हामीले यो प्रश्न सोध्नुको कारण सड़क र सवारी सरोकारमा आशिष गजुरेलले मोटरसाइकल दुर्घटनाका विषयमा र मोटरसाइकलको संख्याको विषयमा केही तथ्यहरू राख्नु भएको छ। त्यही तथ्यका आधारमा आज हामीले यो क्वेश्चन सोधेका छौं। तपाईँले यो प्रश्नको जवाफका लागि हाम्रो उज्यालोको फेसबुक पेजमा गएर आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। आफ्नो सर्च बारमा गएर तपाईँले UJYAALO टाइप गर्नुभयो भने उज्यालोको फेसबुक पेज भेट्नुहुन्छ र त्यहाँ यो प्रश्नको जवाफका साथै तपाईँ रहनु भएको ठाउँको अवस्था, ट्राफिक जामको अवस्था, सड़कको अवस्थाका बारेमा पनि तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। अब नै कार्यक्रमको सुरुवातमा ट्राफिक अपडेट। ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार यति बेला सबै स्थानमा सवारीको आवाजावत सामान्य रहेको छ। काठमाडौँ भित्रिने नाका र काठमाडौँबाट बाहिरिने नाकाहरूमा पनि सवारीको आवाजावत सामान्य रहेको छ र आज त्यस्तो विशेष किसिमका केही सवारीका खबरहरू पनि नरहेको हामीले जानकारी पाएका छौं। त्यसै गरी ट्राफिक अपडेटकै क्रममा तपाईँलाई हिजो यानि कि भाद्र 10 गते काठमाडौँ उपत्यकाभित्र भएका ट्राफिक कार्यवाहीको विवरण प्रस्तुत गर्छु। हिजो जाँड रक्सी खाएर 124 सवारी साधन कार्यवाहीमा परेका छन्। लेन अनुशासन नमान्ने 144 सवारी चालकहरू कार्यवाहीमा परेका छन् भने भाडाका कारहरू यानि कि ट्याक्सी 31 कार्यवाहीमा परेका छन्। जेब्रा क्रसिङमाथि रोक्ने 23 सवारी साधन कार्यवाहीमा पर्दा टिपरहरू 24 कार्यवाहीमा परेका छन्। यसै गरी सीसीटीभी मार्फत 80 सवारी साधनलाई कार्यवाही गरियो भने फुटपाथमा पार्किङ गर्ने 122 हिजो कार्यवाही गरियो। यसै गरी हर्न कार्यवाहीमा 145 पर्दा हुइलक गरेर 65 कार्यवाहीमा परेका छन्। अन्य कार्यवाहीमा 848 कार्यवाहीमा परेका छन्। हिजो कुल 1606 सवारी साधनहरू कार्यवाहीमा परेका छन्। यस्तै हिजो काठमाडौँ उपत्यकाका विभिन्न नाकाहरूबाट काठमाडौँ उपत्यकाभित्र भित्रिने र काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीको संख्या यस प्रकार रहेको छ। हिजो नागढुङ्गाबाट 5,027 सवारी साधन भित्रिए भने 5,208 बाहिरिएका छन्। भक्तपुरबाट 5,267 भित्रिँदा 5,247 बाहिरिएका छन्। यसैगरी मुर्खुबाट 184 भित्रिँदा 193 बाहिरिएका छन्। फर्पिङबाट 512 सवारी साधन बाहिरिँदा 590 भित्रिएका छन्। हिजो कुल 11,068 सवारी साधन काठमाडौँ उपत्यकाभित्र भित्रिए भने 11,160 यी नाकाहरूबाट बाहिरिएका छन्। हिजो 33 सवारी दुर्घटनाहरू भए, जसमा 8 सामान्य घाइते छन्। गम्भीर घाइते र मृत्युको संख्या भने रहेको छैन। यसैगरी हिजो जसले लीन अनुशासन मान्नु भएन उहाँहरूका लागि सचेतना कक्षा 11 बजेदेखि 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म, 3 बजेदेखि 4 बजेसम्म हुन्छ भने झाड रक्सी खाएर जसले सवारी चलाउनु भयो उहाँहरूका लागि सचेतना कक्षा 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म, 2 बजेदेखि 3 बजेसम्म हुनेछ। जसका लागि तपाईँले आफ्नो परिचय खुल्ने फोटो भएको कागजात सहित महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ। ट्राफिक अपडेट पछि अब केही समाचार। वीरगंजमा सुविधा सम्पन्न बस पार्क निर्माण भएको छ। बस पार्कको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार उद्घाटन गर्नुभयो। बस पार्क 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने वीरगंज महानगरपालिकाले जनाएको छ। त्यसका लागि महानगरपालिकाले सार्वजनिक निजी साझेदारी पीपीपी मोडल अवधारणा अन्तर्गत ठेक्का प्रक्रिया अगाडि बढाएको छ। 5 वर्ष ठेक्काका लागि 2 पटक सूचना जारी भइसकेको छ। 7,50,00,000 रुपियाँमा ठेक्का दिने गरी पहिलो पटक 2076 ज्येष्ठ 31 गते 30 दिने सूचना निकालिएको थियो। कसैले पनि आवेदन नदिएपछि महानगरले साउन 24 गते दोस्रो पटक सूचना जारी गरेको थियो। 5 बिघा 5 कट्ठा जग्गामा निर्माण गरिएको बस पार्क 15 महिनाको कार्य अवधि सहित 2071 माघ 22 गते ठेक्का सम्झौता गरिएको थियो। निर्माण जिम्मेवारी आशिष पप्पू रोशन जेवीले लिएको थियो। 17,73,50,603.80 रुपियाँ निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। 15,70,86,841.80 रुपियाँ निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ। यस्तै जीर्ण सड़क मर्मतको माग गर्दै वीरगंजमा मंगलबार साँझ प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ नेभी संघले सड़कको दुरावस्थाले दुर्घटनाको जोखिम बढ़ेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेको हो। विरोधको क्रममा उनीहरूले वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नारा समेत गरेका थिए। यिनै समाचारसँगै अब भने कार्यक्रम सड़क र सवारीमा पालो भएको छ। सड़क र सवारी सरोकारको यस खण्डमा हामी सड़क र सवारी सरोकार वाला जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँहरूसँग केही विशेष विषयमा रहेर विशेषगत कुराकानी गर्ने गर्छौं। र आजको सड़क र सवारी सरोकारमा हामीले सार्वजनिक यातायात विशेषज्ञ र ट्राफिक इन्जिनियर आशिष गजुरेलले नयाँ पत्रिका अटो ओपिनियन ल्याब 2019 काठमाडौँ र देशभर हुने सवारी दुर्घटनाको तथ्याङ्क सहित सार्वजनिक यातायातको विकासमा जोड़ दिँदै प्रस्तुत गर्नुभएको मन्तव्यलाई सुनाएका छौं। मन्तव्यको सापेक्ष एउटा अंश अब कार्यक्रममा हामी प्रस्तुत गर्छौं।
अलिकति हामी चाहिँ यो स्ट्याटिस्टिक राख्नमा अलिकति हामी कमजोर पनि छौँ र कति चाहिँ हामीलाई यो अलिकति रियल होइन कि जस्तो पनि लाग्छ। अब हामीले यो फिस्कल इयर 2011-12 हामीले डेटा हेऱ्यौँ भनेदेखि 1837 सुरु भएर अहिले 2021 हाराहारीमा चाहिँ हामीले रोडमा चाहिँ मृत्यु दर हामीले देखिरहेको छौँ। जस्तै 11-12, 12-13, 13-14 जाँदाखेरि 1700-1800 हाराहारीमा छ। त्यसपछि हामी अहिले 2000-2500 बिचमा चाहिँ रोड एक्सिडेन्टबाट मृत्यु भएको हामीले चाहिँ देख्छौँ। अब यो पनि अब रियल डेटा चाहिँ नहुन सक्छ किनभने हामीले चाहिँ यो जतिखेर रोड एक्सिडेन्ट हामीले देख्यौँ, जतिखेर इन्भेस्टिगेट गर्यौँ, त्यतिखेर जतिको मृत्यु भयो त्यो डेटा चाहिँ रेकर्डेड भयो होइन। तर अब पछि कति हस्पिटल लगेर मृत्यु भयो, पछि त्यो रोड दुर्घटनाको कारणले पछि मृत्यु भयो, त्यो डेटाहरू चाहिँ अझ हाम्रो चाहिँ यसमा आइ नराखेको भए भएर राम्रोसँगले हामीले यो डेटालाई राख्न जरुरत पनि हाम्रो भएको छ. यो रोड एक्सिडेन्टको हामीले डेटा हेर्दाखेरि अब काठमाडौँ उपत्यकामा पनि अब मृत्यु दर अब 68-69 148 भयो, त्यसै 69-70 पनि 148 भयो. यसरी अब हाम्रो 75-76 आउँदाखेरि 228 चाहिँ रोड एक्सिडेन्टबाट मृत्यु भएको हामीले चाहिँ देख्छौँ. र अब मोटरसाइकलको डेटा हेर्ने हो भने सबभन्दा बढी एक्सिडेन्ट चाहिँ मोटरसाइकलबाट भएको छ अथवा मोटरसाइकलको दुर्घटना भएको छ. जस्तै यो तपाईँले आर्थिक वर्ष 2073-74 हेर्दाखेरि 60% एक्सिडेन्ट चाहिँ मोटरसाइकलको भएको छ. त्यसै 74-75 64% र 75-76 पनि 65% चाहिँ रोड एक्सिडेन्ट चाहिँ मोटरसाइकल यात्रीमा भएको छ. र अब मृत्यु संख्या हेर्ने हो भने पनि 42%, 57% र अलिकति घटेको जस्तो देखिन्छ 31%. यो डेटा चाहिँ ट्राफिक प्रहरीबाटै लिएको डेटा हो. र यो जुन 75-76 डेटा चाहिँ यो चाहिँ यो अप टु डेट होइन, यो 3 महिना पुरानो चाहिँ हाम्रो डेटा हो. तर हामीले यसरी हेर्दाखेरि चाहिँ काठमाडौँमा सडकहरू बनेको छ, काठमाडौँ भन्दा बाहिरसँग कम्पेयर गर्यो भने हाम्रो सडक काठमाडौँको सडक राम्रो पनि बनाएको छ, स्ट्यान्डर्ड पनि बनेको देखिन्छ. तर पनि यहाँ चाहिँ रोड एक्सिडेन्टमा चाहिँ मृत्युको संख्या चाहिँ ठुलै छ. त्यही भएर चाहिँ हामीले ग्रामीण सडकमा मात्र होइन सहरी सडकमा सहरमा पनि हामीले चाहिँ सडक सुरक्षा चाहिँ मजबुत पार्नुपर्ने जरुरत देखिन्छ. गाडी कति छ त नेपालमा भनेर हेर्ने हो भनेदेखि अहिले लेटेस्ट हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ रजिस्टर भएको भेहिकल चाहिँ हाम्रो 35 लाख रजिस्टर्ड भेहिकल छ, जसमा 79% चाहिँ मोटरसाइकल मात्र छ. भने जीप भ्यान यो कार जुन निजी सवारी साधन छ त्यो चाहिँ करिबन 7.5% चाहिँ हाम्रो छ. भनेपछि हामीले अब यो मोटरसाइकललाई कसरी व्यवस्थापन गर्ने, कसरी सुरक्षित बनाउने भन्ने कुरामा चाहिँ अरू विषयमा भन्दा यसमा अलिकति बढी लाग्नु पर्ने जस्तो पनि देखिन्छ. जस्तै मोटरसाइकल सेफ्टीको कुरा गर्दाखेरि यो विभिन्न देश जस्तै इन्डोनेसिया यता साउथ अमेरिकन देशहरूमा पनि मोटरसाइकलको लागि भिन्दै लेन दिएर सुरक्षित हुन्छ कि भनेर त्यो प्रयोग पनि भयो. तर त्यो प्रयोगले पनि राम्रोसँगले काम गरेन. किन भन्दाखेरि मोटरसाइकललाई भिन्दै लेन लिएपछि त टर्न गर्दाखेरि त उसले लेफ्ट टर्न लिनुपर्छ, राइट टर्न लिनुपर्छ, त्यो टर्निङमा चाहिँ एकदमै धेरै प्रब्लम भयो. र मोटरसाइकललाई भिन्दै लेन दिँदा पनि यसले चाहिँ राम्रोसँगले यातायात व्यवस्थापन गर्न मुस्किल भयो. त्यही भएर यो चाहिँ एकदमै अहिले हाम्रो लागि सबभन्दा ठुलो प्रब्लम नै मोटरसाइकलको भएको देखिन्छ. अब मोटरसाइकलको हाम्रो इन्क्रिमेन्ट हेर्ने हो भनेदेखि अब 70-71 71-72 जाँदा 17% थियो, 71-72 72-73 जाँदा 27%, 72-73 73-74 जाँदा 24%, र 73-74 74-75 जाँदाखेरि चाहिँ यसको वृद्धि दर चाहिँ अब घटेको देखिन्छ. पहिलाको अनुपातमा पनि कम र अहिले त अझ झन कम देखेको छ. यो अलिकति मङ्सिरसम्मको डेटा हो जुन चाहिँ यातायात व्यवस्था विभागको डेटा हो. सो यसरी हामीले हेर्दाखेरि मोटरसाइकलको अहिले खरिद पनि अलि कम भएको हामीले चाहिँ देखिरहेको छौँ. अब किन हाम्रो चाहिँ दुर्घटना धेरै भइरहेको छ भन्ने कुरा हेर्दाखेरि चाहिँ एउटा हाम्रो सडक संरचना जुन इन्फ्रास्ट्रक्चर पूर्वाधारमा हामीले चाहिँ रोड सेफ्टीको स्ट्यान्डर्ड चाहिँ पूर्ण रूपमा पालना गरेको छैन, अथवा अधिकांश सडक 2/3 चाहिँ हाम्रो ग्रामीण सडक छ त्यसमा चाहिँ रोड सेफ्टीको स्ट्यान्डर्ड चाहिँ एकदमै हामीले चाहिँ कम प्रयोग गरेको छौँ. एउटा त्यो भयो. अर्को चाहिँ हाम्रो भेहिकल कन्डिसन, हामीले चाहिँ भेहिकल कन्डिसनमा छ कि छैन भन्ने कुरामा पनि हामीले चेक जाँच गर्ने त्यस्तो निकाय पनि छैन. जस्तै भियतनामको इक्जाम्पल हेर्ने हो भने यो निजी सवारी साधनले कम्तीमा पनि वर्षको एकचोटि भेहिकल टेस्ट गराएको सर्टिफिकेट चाहिँ सरकारलाई बुझाउनु पर्ने रहेछ अथवा उनीहरूले राख्नु पर्ने रहेछ. त्यस्तो पनि हाम्रो चाहिँ प्रावधान छैन. भेहिकलको कन्डिसन पनि के हो भन्ने कुरा अर्को भयो. अर्को चाहिँ सडक प्रयोगकर्ताको अनुशासन होइन, अब सडक भनेको त सबैको साझा सम्पत्ति हो, सेयर्ड स्पेस हो, त्यसलाई चाहिँ सबैले चाहिँ आफ्नो अनुशासनमा अनुशासित भएर सवारी साधन चलाउनु पर्ने, पैदल यात्रीले अनुशासित भएर सडक प्रयोग गर्नुपर्ने, त्यसै साइकल चालकले मोटरसाइकल चालकले, त्यो एउटा अनुशासन पनि हाम्रो राम्रोसँगले देखिएको छैन. र अर्को चालकको चाहिँ एटिट्युडको कुराहरू भयो होइन, यो सबै कारणले गर्दाखेरि पनि दुर्घटना भइरहेको छ. र अर्को रुल्स एन्ड रेगुलेसन, अब अहिले हाम्रो रुल्स एन्ड रेगुलेसन इन्फोर्समेन्ट गर्ने काम चाहिँ ट्राफिक प्रहरीको, तर ट्राफिक प्रहरीको धेरै काम चाहिँ यो सडक व्यवस्थापन गर्न लागिरहेको छ. सो हामी जुन रुल्स एन्ड रेगुलेसन राम्रो बने तापनि त्यसलाई इम्प्लिमेन्टेसन गर्न चाहिँ चुकिरहेको छौँ. सो मेन यो चारवटा कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ रोड एक्सिडेन्ट चाहिँ बढ्दो क्रममा छ र यो बढिरहेको छ. र यो चारवटा कुरामा चाहिँ हामीलाई इम्प्रुभ गर्न जरुरत छ. र अर्को हामीले इम्प्रुभ गर्नुपर्ने भनेको पोस्ट क्रास म्यानेजमेन्ट, जुन चाहिँ दुर्घटना भइसकेपछि चाहिँ उपचार, त्यो पनि हामीले चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ. अब अर्को कज अफ रोड एक्सिडेन्ट भनेर यो मैले चाहिँ ट्राफिक प्रहरीबाट डेटा लिएको हो. अब यसमा चाहिँ नेग्लिजेन्स अफ ड्राइभर भनेर 43.7 अलिकति हामीले यो जुन डेटा बनाउँदाखेरि क्रास इन्भेस्टिगेसन गर्दाखेरि डेटा लिन्छौँ त्यसलाई पनि अलिक वैज्ञानिक ढङ्गबाट गर्नलाई एकदमै हाम्रो जरुरत छ. हाम्रो प्राय एक्सिडेन्ट भयो भने जहिले पनि यो चालकको लापरवाही भन्ने चाहिँ मेन कज आउँछ, त्यो सधैँ होइन, उस उसले किन नेग्लिजेन्स गर्यो त, उसको कारणले किन दुर्घटना भयो त, किन सडकमा केही कमजोरी थियो कि होइन, उसको चाहिँ भेहिकलमा केही कमजोरी थियो कि, अथवा सडक प्रयोगकर्ताले कुनै डिस्टर्ब गर्यो कि, अथवा अनुशासित भएन कि, जसको कारणले चाहिँ दुर्घटना भयो। सो त्यो लेभलको एउटा डेटा म्यानेजमेन्ट सिस्टम चाहिँ हामीले अप्नाउन एकदमै जरुरत छ। जब हामीलाई चाहिँ सडक दुर्घटना किन भइरहेको छ भने रियल डेटा आएपछि चाहिँ बल्ल हामीले चाहिँ रोड सेफ्टी म्यानेजमेन्ट गर्ने स्ट्राटेजी के हुन्छ भन्ने कुरा चाहिँ हामीले त्यसबाट पत्ता लगाएर इम्प्लिमेन्ट गर्न सक्छौँ। अब अहिले हाम्रो ट्रान्सपोर्ट सेक्टरमा कसले हेरिरहेछ त हाम्रो राज्यमा भन्दाखेरि, अब एउटा यातायात मन्त्रालय भइहाल्यो, अब त्यसपछि अब डिपार्टमेन्ट अफ रेलवे, डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट म्यानेजमेन्ट, सडक विभाग भयो, अब यो लोकल गभर्मेन्ट भयो, ट्राफिक प्रहरी हुनुभयो, सिभिल एभिएसन अथोरिटी भयो, मिनिस्ट्री अफ कल्चर टुरिज्म एन्ड सिभिल एभिएसन। सो यति धेरै निकायहरू छौँ जसले चाहिँ ट्रान्सपोर्ट म्यानेजमेन्टको काम गरिरहेको छौँ, सबैले आफआफ्नो ढङ्गबाट काम गरिरहेको छौँ। तर अब रोड सेफ्टी एउटा कुरा हेर्ने हो भनेदेखि, अथवा रोड म्यानेजमेन्ट अथवा यातायात म्यानेजमेन्ट हेर्ने हो भनेदेखि, कसको चाहिँ ठ्याक्क 24 घण्टा यातायात व्यवस्थापन हेर्ने निकाय कुन हो, अथवा सडक सुरक्षा 24 घण्टा हेर्ने निकाय कुन हो भनेर हामीले यहाँ भेर्यौँ भनेदेखि हामीले ठ्याक्क यो हो भन्न सक्ने स्थिति छैन। भनेपछि भोलि रोड एक्सिडेन्ट भयो अथवा यातायात व्यवस्था भएन भने कसलाई सम्हाल्ने, कसलाई भन्ने भन्ने कुरामा पनि अलिकति हाम्रो कन्फ्युजन छ, अलिकति हाम्रो कोअर्डिनेसन गर्नलाई अलिकति हामीलाई गाह्रो नै हुन्छ। त्यही भएर अब यो जुन पब्लिक ट्रान्सपोर्टको कुरा छ, अहिले हामी चाहिँ यति धेरै सफर गरिरहेको छौँ होइन, यति धेरै निजी सवारी साधन पनि किनिरहेको छौँ, निजी सवारी साधनले गर्दाखेरि ट्राफिक जाम भएको पनि हामीले देखिरहेको छौँ। यसको मतलब निजी सवारी साधन चढ्नु भन्नेको होइन कि, यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने चाहिँ हाम्रो मुख्य चुनौती हुन्छ। यसको लागि सबभन्दा बलियो हामीसँग हतियार भनेको सार्वजनिक यातायातको विकास। सार्वजनिक यातायातको विकास हामीले गर्न सक्यौँ भनेदेखि हाम्रो धेरैभन्दा धेरै प्रब्लम चाहिँ हाम्रो सल्भ हुन्छ। एउटै चाहिँ अरू विकसित मुलुकमा पनि हामीले हेऱ्यौँ भनेदेखि सबभन्दा बलियो हतियार ट्राफिक म्यानेजमेन्टको रोड सेफ्टीको लागि भनेको हामीले चाहिँ कसरी सार्वजनिक यातायातलाई चाहिँ व्यवस्थित गर्ने, सुरक्षित बनाएर चलाउने भन्ने कुरा नै सबभन्दा ठुलो च्यालेन्ज हुन्छ। हामी पनि त्यही बाटोमा हिँड्नुपर्ने एकदमै जरुरत छ।
सुप्रदि र टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ र सुनिहाल्नुभयो नेपालमा रहेको सवारी दुर्घटनाको अवस्था बारे आशिष गजुरेलले दिनुभएको यो तथ्यपूर्ण मन्तव्य। र यही कुरालाई मध्यनजर गर्दै आज हामीले हाम्रो उज्यालोको फेसबुक पेजमा पनि यही क्वेसनलाई सोधेका छौँ, जसमा उहाँले मेन्सन गरे अनुसार 79% चाहिँ मोटरसाइकल प्रयोगकर्ताहरू छन्, त्यसलाई कसरी कम गर्न सकिएला या कसरी व्यवस्थापन गरेर सकिएला भनेर हामीले आज हाम्रो उज्यालोको फेसबुक पेजमा सोधेका छौँ। जसका लागि भवानी तिवारीले सार्वजनिक बसको स्तर राम्रो बनाउनु पर्यो, विश्वास हुनु पर्यो अनि सार्वजनिक साधनको भन्सारका करको बारेमा विचार पुग्नु पर्यो भनेर लेख्नु भएको छ। र त्यसै गरी शालिगम कार्कीले मोटरसाइकलको प्रयोगको वृद्धि कम गर्न सरकारले 24 घण्टा सुलभ अनि सुविधायुक्त सवारी साधनको व्यवस्था गर्नुपर्छ, हरेक स्टेशनबाट बस छोड्ने समयको तालिका हुनुपर्छ, अफिस समयमा मालवाहक सवारी साधनलाई निषेध गरी यात्रुहरू थप्नुपर्छ, यात्रु बसहरूले ग्यारेन्टीका साथ सरल र सहज तरिकाले सेवा दिने हो भने मोटरसाइकल प्रयोग आफै कम हुँदै जान्छ, शालिग्राम कार्की इटहरी दुबईबाट भनेर उहाँले लेख्नु भएको छ। तपाईँ पनि आफ्नो विचार व्यक्त गर्दै गर्नुहोस्, हामी आइहाल्छौँ, उज्यालो सुन्दै गर्नुहोस्।
Yeah. केही वर्ष अघि एउटा यात्रा सुरु गरेको थिए। रुपियाँ पैसाको कमी थियो तर हौसलाको थिएन। पछि हटिन, अगाडि बढ्दै गए। बाटो सजिलो थिएन तापनि आफ्नो बाटो आफै बनाए। बर्ड फ्लूको कारणले धेरैपल्ट बिजनेसमा हानि उठाउनु पर्यो। जति कमाएको थिएँ दशा लागेर एकैपल्टमा सकियो। बिजनेसको अकाउन्ट फेरि जिरो। तर पनि हारको कारण कहिले हरेस खाइन। बढ्दै गए बढ्दै गए, सफलताका खुड्किलाहरू चढ्दै गए। यसैले आज म खुसी छु। मेरो सपना छ नेपालको सबैभन्दा सफल बिजनेसम्यान बन्ने। आफ्नो दरिलो इच्छाहरूमा जो अडेर रहन्छ उसैलाई त योद्धा भनिन्छ।
टाटा योद्धा न झुक्छ न रोकिन्छ।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रेति तथा टाटा मोटर्सको सहकार्यमा तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ र उज्यालोका कार्यक्रमहरू तपाईँले फुर्सदको समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीको साथमा रोशन केसी छु र हामी तपाईँलाई कार्यक्रम सड़क र सवारीमा सड़क र सड़क सुरक्षाका विभिन्न विषयहरूमा जानकारी दिन्छौं। आउनुहोस् कार्यक्रममा तपाईँलाई हामीले सड़क सुरक्षाका विभिन्न विषयहरू कुराकानी गरिराख्दाखेरिमा सड़क सुरक्षाका पाँचवटा आधारहरू के हुन् त्यो विषयमा जानकारी दिन्छु। रोड सड़क सुरक्षाका पाँचवटा आधारहरू हुन्छन् जसलाई रोड सेफ जसको पहिलो आधार हो रोड सेफ्टी म्यानेजमेन्ट, जसलाई सड़क सुरक्षा व्यवस्थापन भनेर बुझ्न सकिन्छ। यसमा ऐन कानून बनाउने कार्यान्वयन गर्नुपर्ने कामहरू जस्ता विभिन्न विषयहरू यसमा पर्छन्। सड़क सुरक्षाका लागि आवश्यक कानून के हुन्, ऐन के हुन्, त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, कार्यान्वयन गर्ने निकायहरू के हुन् त्यो यसमा पर्छ। त्यसै गरी सेफर रोड एन्ड मोबिलिटी यो दोस्रो विषय भयो जसमा रोडको डिजाइन के कस्तो हुन्छ, र रोडको डिजाइनमा चाहिने पूर्वाधारहरू के हुन्, सङ्केतहरू के हुन्, साइनहरू के हुन् लगायतका कुराहरू यसमा पर्छन्। सडकको वर्गीकरण पनि यसैमा पर्छ, यो कुन चाहिँ सडक सहरी सडक हो, कुन चाहिँ सडक हाइवे हो लगायतका विभिन्न कुराहरू यसैमा पर्छन्। र यदि सडकी सहरी सडक हो भने त्यसमा सडकी सहरी सडकको पूर्वाधार हुनु पर्यो, यदि त्यो हाइवे हो भने हाइवेको पूर्वाधार त्यसमा हुनु पर्यो, यो कुराहरू त्यसमा पर्छन्। अर्को कुरा हो सेफर व्हीकल। सेफर व्हीकल भनेको सुरक्षित सवारी साधन, हामीले चढ्ने सवारी साधन कतिको सुरक्षित छ त्यसको निगरानी जाँच चेक गर्ने कुराहरू, मर्मसम्हारका कुराहरू यसमा पर्छन्। हामीले चढेको सवारी साधन हामीले किन्दाखेरि कम्पनीले जस्तो किसिमको एउटा स्पेसलाइज्ड एउटा फिचर दिएर एउटा मापदण्ड अनुसार बनाएको हुन्छ, त्यही मापदण्डमा चलिरहनुपर्छ, त्यसलाई नै सेफर व्हीकल भनिन्छ भनेर बुझ्न सकिन्छ। अर्को भनेको रोड सेफ्टी, सेफर रोड प्रयोगकर्ता, जसमा सुरक्षित प्रयोगकर्ता जसले चाहिँ सडक सुरक्षाका विषयका हरेक पाटाहरू जानेका हुन्छ, जस्तो सडक प्रयोग गर्ने तपाईँ हामीहरू, हामीलाई सडकको नियमको बारेमा थाहा हुनु पर्यो, ट्राफिक नियमका बारेमा थाहा हुनु पर्यो, सडक प्रयोग गर्दाखेरिमा के कुराहरू गर्नुहुन्छ, के कुराहरू गर्नु हुँदैन, सडकलाई हामीले कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुराहरू र सडकको अनुशासन नभड्काउने कामहरू र सडक प्रयोग गर्दाखेरिमा सचेत हुने कुराहरू यो कुरामा पर्छन्। र त्यसपछि रहन्छ पोस्ट क्रास म्यानेजमेन्ट, यानि कि दुर्घटनापछिको उद्धार र व्यवस्थापन। कुनै पनि सडक दुर्घटना भयो र सडक दुर्घटनामा जति पनि व्यक्तिहरू घाइते हुन्छन् या मृत हुन्छन् या गम्भीर घाइते हुन्छन्, ती व्यक्तिहरूको उद्धार सम्भार कसरी गर्न सकिन्छ, तिनीहरूलाई व्यवस्थापन गर्न कसरी सकिन्छ, आवश्यक उपचारका कुराहरू हुन सक्लान्, राहतका कुराहरू हुन सक्लान्, त्यो कसरी गर्न सकिन्छ भन्ने कुराहरू यसमा पर्छन्। र यसलाई नै रोड सेफ्टी म्यानेजमेन्टको पाँचवटा पिलरको रूपमा लिन सकिन्छ, यानि कि पाँचवटा आधारको रूपमा लिन सकिन्छ। यी कुराहरूसँगै अबको लागि भने आउनुहोस् तपाईँलाई म उज्यालोको फेसबुक पेजमा सुरुवातमा हामीले सोधेको प्रश्नतर्फ फेरि पनि मोड्छु। मोटरसाइकल प्रयोगको वृद्धिलाई कसरी कम गर्न सकिएला भनेर आज हामीले सोधेका थियौँ, किनभने नेपालको सडकमा सबैभन्दा असुरक्षित सवारी चालकहरूमा मोटरसाइकल चालक नै पर्छन्। त्यही भएको भएर एउटा मोटरसाइकल चालक कसरी सुरक्षित हुन सक्ला, या मोटरसाइकल चालकले के कुरामा ध्यान दिनुपर्ला भन्ने विषयमा तपाईँ कस्तो विचार राख्नुहुन्छ भनेर आज हामीले सोधेका छौँ। यसका लागि गोविन्द गिरीले 42 मिनट अगाडि लेख्नु भएको छ, सबैले आडम्बरको खोल उतारेर पर्यावरणलाई माया गर्नुपर्छ र देशको आर्थिक अवस्थाप्रति जिम्मेवार बन्न सक्नुपर्छ भनेर लेख्नु भएको छ। त्यसै गरी पीताम्बर पोखरेलले लेख्नुहुन्छ, मोटरसाइकललाई अहिले थोरै आमदानी भएपछि जागिर गर्ने व्यक्तिहरूलाई बाइक कम्पनी र फाइनान्सको सहमतिमा ऋण प्रदान गरी मोटरसाइकल प्रदान गर्दै आएको छ, अब यसमा कडाई गर्ने हो भने सुदृढीकरण हुन सक्छ भनेर उहाँले लेख्नु भएको छ। यसै गरी 37 मिनट अगाडि ध्रुव रायमाझीले भन्सार छुट दिनुपर्दछ, मोटरसाइकलले एम्बुलेन्सको काम गरेको छ, अहिले सबैको घरमा आवश्यकताको बस्नु भएको छ, छोटो दूरीमा अति उपयोगी छ भनेर उहाँले लेख्नु भएको छ। अलि व्यङ्ग्यात्मक हिसाबले सायद रविको अन्धभक्तले लेख्नु भएको छ, म साइकल किन्दैछु त्यही भएर भनेर उहाँले लेख्नु भएको छ। यसरी खगेन्द्र आलोकले लेख्नु भएको छ, मोटरसाइकल भन्दा साइकलको उपयोगिता र महत्व व्यापक रूपमा बुझाएर साइकलको लेन बनाउनुपर्छ, युरोपबाट सिक्नै पर्छ, नभए पण्डित मन्त्रीलाई सोधे पनि पुग्छ भनेर उहाँले लेख्नु भएको छ। र यस्ता धेरै कुराहरू छन् जुन कुराहरू तपाईँको मनमा पनि लागेको हुनसक्छ, त्यो मनमा लागेका कुराहरू तपाईँले हामीलाई सेयर गर्न सक्नुहुन्छ उज्यालोको फेसबुक पेज प्रयोग गरेर, जसको लागि तपाईँले UJYAALO टाइप गरेर उज्यालोको फेसबुक पेज भेट्न सक्नुहुन्छ र त्यसलाई हामीसँग पुर्याउन सक्नुहुन्छ। यसै गरी हामीले सोधेको प्रश्न, मोटरसाइकलको अत्याधिक प्रयोग जुन भइरहेको छ त्यसलाई कम गर्न के गर्नुपर्छ भनेर लेख्दाखेरि नेउपान्ने सरकारले लेख्नु भएको छ, भन्सार शुल्कमा वृद्धि, बैंक तथा वित्तीय संस्थाले दिने ऋणमा अनुपातक क्षेत्रमा रोक लगाउने तत्कालीन उपाय हुन सक्ने भनेको दीर्घकालीन रूपमा सार्वजनिक यातायात गुणस्तरीय भरपर्दो बनाउने, लाइसेन्समा कडाई उपयुक्त उमेर हद जस्ता उपायहरू अप्नाउन सकिन्छ भनेर उहाँले लेख्नु भएको छ। यस्ता विचारहरू तपाईँ पनि व्यक्त गर्दै गर्नुहोस्, तपाईँको विचारलाई हामी उपयुक्त ढंगबाट कार्यक्रममा समेट्नेछौँ। अहिलेको लागि उज्यालो सुन्दै गर्नुहोला।
गर्दैछु मात्र तिमी मेरो सर्वस्व भविष्यले गाउने गीत म गाउँदैछु मात्र तिमी सुरमा ताल मिलाइदे यही हो अर्थ रच्नु इतिहासमा अमर हो तिम्रो र मेरो कहानी सधैँ सधैँ जब हिँड्दै थाहा छु कहिले काहीँ मेरो आड बन्दे जिन्दगी मनमा सोच्छ सकिन भने तिम्रो मिठो विचार मलाई दे यही हो अर्थ भन्नु हो सपना छु
हामी सधैँ सोध्ने गर्छौं विभिन्न ऋणको धितो बारे ब्याङ्कले प्रदान गर्ने सेवा सुविधा बारे बचतको ब्याज दर र सेफ्टी बारे तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ अबदेखि सोध्नुहोस् के यो सेफ छ
टाटा नेक्सन द ओन्ली एसयूवी इन नेपाल विथ 5 स्टार सेफ्टी रेटिंग
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ र कार्यक्रम सड़क र सवारीको साथमा रोशन केसी छु र यति बेला तपाईँले हामीलाई काठमाडौँमा 90 मेगा हर्जमा सुनिरहनु भएको छ भने उज्यालो अनलाइन .com र उज्यालो एपबाट संसारभर सुन्दै हुनुहुन्छ र फुर्सदमा हाम्रा कार्यक्रमहरू डाउनलोड गरेर पनि तपाईँले सुन्दै हुनुहुन्छ र यति बेला उज्यालो रेडियो नेटवर्कमा पालो भएको छ सड़क बाटो चालकको र आजको सड़क बाटो चालक को लागि हुनुहुन्छ जित बहादुर केसे जो ट्याक्सी चालक हुनुहुन्छ आउनुहोस् उहाँसँग कुराकानी सुनाउँछु
दिनमा कतिको कमाइ हुन्छ
खासै कमाइ हुँदैन त्यही हो तेल हाल्नु पर्यो सबै गर्नु पर्यो जम्मा 2022-2025 त्यस्तै हो
ट्याक्सी चलाउन थाल्नु भएको चाहिँ 7 वर्ष भइसक्यो होइन योभन्दा अगाडि अरू कुनै काम गर्नुहुन्थ्यो
भन्दा अगाडि त म सर्भिस गर्थेँ
सरकारी अनि रिटायर भएर ट्याक्सी चलाउन थाल्नुभयो सरकारी काम गर्दाखेरि जुन सेवा सरकारी सेवामा हुनुहुन्थ्यो आबद्ध त्यो र अहिले ट्याक्सी चलाउँदा चाहिँ फरक के पाउनु भएको छ
फरक पेसा अनुसार फरक भइ नै हाल्छ नि पेसा अनुसार फरक त छँदै छ
रमाउनु भएको छ चाहिँ केमा
ठिकै छ रमाउने त के रमाउनु त दिन बिताउने काम भइराखेको छ
घरमा अरू को को हुनुहुन्छ
घरमा अब छोराछोरी श्रीमती
अनि ट्याक्सीको लाइसेन्स लिनुभएको पनि पहिला लाइसेन्स लिनुभयो अनि चलाउन थाल्नुभयो कि पहिल्यै लिनुभएको
लाइसेन्स त मैले पहिल्यै लिएको 58 सालमा लिएको
अनि आफ्नै ट्याक्सी किनेर चलाउनु भएको सुरुमै कि साउको चलाउनुहुन्थ्यो
आफैले किनेर चलाएँ मैले
अनि अहिले ट्याक्सी गुडाउँदाखेरि काठमाडौँ उपत्यकामा कतिको समस्या झेल्नु परेको छ के कस्ता समस्याहरू छन्
समस्याहरू छन् नि पार्किङको व्यवस्था छैन अब के अरे मिटरको रेट पर्याप्त मात्रामा छैन 69 सालमा कायम गरेको मिटर यथावतै छ तेलको मूल्य वृद्धि भएर कहाँ पुग्यो जहाँ कि त्यति बेला 69 सालमा 60-70 रुपियाँ तेल थियो अहिले 110 तेलको पर्दछ अब विभिन्न कारणहरू छन् अब पार्किङ पाइँदैन हिँडेको हिँडै गर्नुपर्छ समस्याहरू छन्
ट्राफिक प्रहरीले तपाईँलाई समाएको छ कि छैन
समाउँछ किन नसमाउने
कस्तो कुरामा समस्या छ अहिले
नो पार्किङमा बस्दाखेरि पनि समाइहाल्छ त्यस्तै नै हो अरू अन्यमा त त्यस्तो छैन
अनि नो पार्किङमा किन राख्नु भएको छ तपाईँले
त्यही त नि पार्किङको काहीँ व्यवस्था छैन अब कति गुडी राख्ने एकछिन त बस्नु पऱ्यो भने बस्नु पनि पर्छ नि
यात्रुहरू चाहिँ कस्ता कस्तासम्म भेट्नु भएको छ त तपाईँले
यात्रुहरू त ठिकै भेटिन्छ अब त्यो मान्छेको आफ्नो अनुसार पनि हुन्छ त्यस्तो नराम्रो छैन यात्रुहरू ठिकै नै छन् अब कोही कोही त एक दुई त भइ नै हाल्छन् नत्र भने ठिकै छ
कहिले काहीँ दुर्घटनामा पर्नु भएको
छैन
अहिलेसम्म छैन नजिकबाट कुनै दुर्घटना देख्नु भएको छ
दुर्घटना त देखिया छ किन
के कारणले चाहिँ बढी दुर्घटना भएको होला जस्तो लाग्छ
यो त बढी स्पिड पनि भयो एक दोस्रो अब ओभरट्याक स्पेस नहेरिकन ओभरट्याक गर्नु त्यस्तो विभिन्न कारणहरू छन्
दिनदिनै चलाउनुहुन्छ
दिनदिनै चलाउनुहुन्छ
चाडपर्व नभनी दिनदिनै चलाउनुहुन्छ
चाडपर्वमा त चलाइँदैन आएपछि चाडपर्व त हामीले पनि मान्नै पर्यो
फुर्सदको समयमा चाहिँ के गर्नुहुन्छ तपाईँ ट्याक्सी चलाउने बाहेक
फुर्सदको समय त के फुर्सद हुन्छ र बिहान निस्केपछि बेलुका घरमा पुगिन्छ खासै फुर्सद त त्यस्तै हो
अनि गीत सङ्गीत केही सुन्नुहुन्छ
त्यस्तो त खासै रुचि छैन
भर्खरै सुनिहाल्नुभयो सरकारी सेवाबाट अवकाश प्राप्त गरेर ट्याक्सी चलाउन थाल्नुभएका जित बहादुर गिरीसँग कुराकानी सहकर्मी मल्लिका थापाले उहाँलाई ललितपुरको बागडोरमा भेटेर कुराकानी गर्नुभएको थियो यो कुराकानी तपाईँको लागि प्रस्तुत गर्यौं अब नै कार्यक्रम सडक र सवारीमा पालो भएको छ सवारी साहित्यको र आजको सवारी साहित्यमा मैले जावलाखेलतिरबाट अगाडि बढ्दै गरेको टाटाको पिकअप भ्यानमा लेखिएको सवारी साहित्यलाई लिएको छु रोयल रामेछाप लेखिएको 2017-6/32-21 नम्बरको टाटा पिकअप भ्यानको सवारी साहित्य यस्तो थियो तिमी सधैँ भन्छौ कि आजलाई भयो भोलि कुरा गरौँला भनेर तर यदि म भोलि बोलिनँ भने र कहिले आँखा खोलिनँ भनेर लेखिएको थियो यसको साथै यसैमा लेखिएको छ पर्खी बस फर्की आउनेछु यस्ता सवारी साहित्य तपाईँसँग पनि छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ हामी कार्यक्रममा समेट्छौँ अलि उपयुक्त सुन्न लायक र कसैको भावनालाई ठेस नपुग्ने खालका केही छन् भने तपाईँले पठाउन सक्नुहुन्छ हामी पक्कै पनि त्यो पनि समेट्नेछौँ अहिलेको लागि भने कार्यक्रममा केही त्यस्ता विचारहरू जुन विचार तपाईँले फेसबुकमा प्रस्तुत गर्नुभयो हामीले सोधेको प्रश्न अत्याधिक मोटरसाइकलको जुन वृद्धि भएको छ यसलाई कसरी कमी गर्न सकिएला भनेर त्यसका लागि तपाईँले व्यक्त गर्नुभएको विचार समेट्छु यो विचारका लागि समर्पण थापाले लेख्नु भएको छ भारतबाट मोटरसाइकल आयात कम्तीमा पनि 10 वर्ष बन्द गर्ने र 20 वर्ष पुराना मोटरसाइकल चलाउन रोक लगाउनुपर्छ भनेर लेख्नु भएको छ यसै गरी सुशीला सिलवालले दर्ता नै नहुने हो भने यसैमा कमी हुन्छ त छिटो छरितो सवारीको रूपमा मोटरसाइकल नै हो र पनि मोटरसाइकल चालकहरूको एउटा बानी असाध्यै नराम्रो लाग्छ तीव्र गतिमा हाँक्ने गाडीहरू जाममा परेको बेलामा सानो ग्यापमा जबरजस्ती हुल्ने यो बानी चाहिँ सुधार गरे हुने भन्ने यस्ता कुराहरू लेख्नु भएको छ तपाईँहरूको विचार र भावनाको लागि धेरै धेरै धन्यवाद र तपाईँको यो विचारलाई हामी अन्य कार्यक्रममा रूपमा अन्य प्रस्तुतिहरूमा पनि समेट्ने जमर्को गर्ने नै छौँ। अहिलेको लागि ट्राफिक प्रहरी महाशाखाको एउटा जानकारी तपाईँलाई सार्वजनिक सवारी साधन पार्किङ सम्बन्धी अत्यन्त जरुरी सूचना एउटा सार्वजनिक गरेको छ, त्यो तपाईँलाई पढेर सुनाउँछु। काठमाडौँ उपत्यकाभित्रको चक्रपथ ग्रीन बेल्ट समेतमा पार्किङ निषेध गरिएको व्यवहार सम्बन्धित सबैलाई पुनः सूचित गराइन्छ। उल्लेखित क्षेत्रभित्र सवारी साधन पार्किङ गराएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन 2049 अधिकतम दण्ड जरिवाना हुने व्यवहार समेत सम्बन्धितलाई जानकारी गराइन्छ भनेर एउटा सूचना प्रकाशित गरेको छ। यो क्षेत्र आसपासमा हुनुहुन्छ भने विचार गरौँ, पार्किङ निषेध छ र तपाईँलाई दण्ड जरिवाना पनि हुन सक्नेछ। र आजै नै सामग्रीसँगै हामी सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक र सवारीको अन्त्यतिर आइसकेका छौँ। भोलि पनि हामी कार्यक्रम सडक र सवारीमा सडक र सडक सुरक्षाका विभिन्न पक्षहरूको विषयमा कुराकानी गर्छौँ। त्यतिनैसम्मको लागि प्राविधिक साथी मनोज विष्टलाई धन्यवाद। तपाईँ सडक प्रयोग गर्दै हुनुहुन्छ भने सडक प्रयोग गर्दा सजिलो हुनुहोस्, आफू जाने ठाउँको बारेमा बुझ्नुहोस्, त्यहाँ पुग्ने बाटोको बारेमा बुझ्नुहोस् र वैकल्पिक बाटो छ भने त्यसको बारेमा पनि बुझ्नुहोस् र सुरक्षित यातायात गर्नुहोस्। हस्त, नमस्कार, शुभ दिन।